नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा जगत भण्डारीसँगै नवीन लुइटेलको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
नेपालमा पहिलो पटक ओमिक्रोनका दुईजना संक्रमित भेटिए। स्वास्थ्य मन्त्रालयले अपनाए थप सतर्कता, आफै सचेत हुनुपर्नेमा विज्ञको जोड।
काङ्ग्रेसको प्रदेश अधिवेशनपछि केन्द्रीय महाधिवेशनको तयारी तीव्र। शीर्ष नेताको दौडधुप बढ्यो। प्रतिनिधि काठमाडौँ आउन सुरु।
बैतडीमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु। कैलालीका भूपेन्द्र हत्या प्रकरणमा 21 जना संलग्न रहेको प्रहरीको निष्कर्ष।
म्यानमारकी नेत्री सुचीलाई 4 वर्ष जेल सजायको फैसला। कोलम्बियाको फार्क विद्रोही समूहका एक कमान्डर मारिए।
र नेपाल टी20 विश्व वरियतामा 12 स्थानमा यथावत। न्युजिल्यान्ड विरुद्धको दोस्रो टेस्टमा भारत 372 रनले विजयी।
गुणस्तरीय प्लम्बिङको परियोजना
मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका UPVC प्रडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवन भरको।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पहिलो पटक भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भर्चुअल प्रेस मिट गर्दै नेपालमा 2 जनामा ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो। 66 वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका 71 वर्षीय एक नेपालीमा हिजो ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ। उनीहरू 2 जना गत मङ्सिर 3 गते नयाँ भेरिएन्ट पुष्टि भएको देश हुँदै नेपाल प्रवेश गरेका थिए। नेपाल आउँदा नियमअनुसार PCR रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो। दुवैजनाले कोरोना भाइरस विरुद्धको खोप पनि लगाएका थिए। दुवैजना अहिले आइसोलेसनमा छन्। हाल उनीहरूमा कुनै लक्षण नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ। ती दुई व्यक्तिहरूसँग सम्पर्कमा आएका 66 जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैको नतिजा नेगेटिभ आएको र सबै स्वस्थ रहेको पाइएको मन्त्रालयले जनाएको छ। ओमिक्रोन नेपालमा पनि भेटिएसँगै सरकारले थप के कस्तो सावधानी अपनाइरहेको छ भनेर हामीले मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीलाई सोधेका छौँ।
नेपाल सरकारले आवश्यक निगरानीका कामहरू, निगरानी प्रणालीहरूलाई सुदृढ गर्दै कामहरू गरिरहेको अवस्था हो। नयाँ 2 केसहरू नेपालमा पहिलोपटक पुष्टि भएसँगै अब हाम्रा अहिला रणनीतिहरू भनेका जनस्वास्थ्यका मापदण्डहरूलाई तीव्र गतिमा पालना गर्न लगाउने, कडा रूपमा पालना गर्न लगाउने, खोप अभियानलाई तीव्र गतिमा लिएर जाने, सबै व्यक्तिहरूलाई चाँडोभन्दा चाँडो खोप लगाइसक्ने, नाकाहरूबाट प्रवेश गर्ने व्यक्तिहरूको निगरानी, उहाँहरूको क्वारेन्टिनका व्यवस्थापनका कुराहरू व्यवस्थित तरिकाले गर्ने कामहरूलाई अगाडि बढाइएको छ भने विदेशबाट आउने आफ्ना आफन्तहरू, आफ्नो सम्पर्कमा आउने व्यक्तिहरूलाई अनिवार्य रूपमा क्वारेन्टिनमा बस्न लगाउने, बसाउने कामहरूमा सर्वसाधारणहरूले हामीले भूमिका खेल्नुपर्नेछ। जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्ने गराउनेमा सर्वसाधारणहरूले भूमिका खेल्नुपर्नेछ। तिनै कामहरूमा केन्द्रित भएर काम गर्ने गरी सरकार लागेको अवस्था छ।
आम सर्वसाधारणमा फेरि तेस्रो पटक पनि लकडाउन हुन्छ कि भन्ने छ। अब सिमानाका बन्द गर्नेदेखि विदेश आउने जाने सम्म बन्द हुने सम्भावना के देख्नुहुन्छ?
नेपाल सरकारले लकडाउनका विषयमा सबै सिमानाका बन्द गर्ने विषयमा कुनै पनि किसिमको छलफल कुनै पनि निष्कर्षमा पुगेको अवस्था छैन। सरकारले लकडाउनको विषयमा कुनै काम गर्दैन अहिले तत्कालै। लकडाउन एकदमै अलोकप्रिय हो, हामी सबैलाई थाहा छ। त्यसको आर्थिक, सामाजिक, मानसिक सबै प्रभावहरू हामीले बोकेका छौँ। लकडाउनले गर्ने भनेको सकारात्मक पक्ष भनेको दुईवटा मात्रै हुन्। एउटा संक्रमण तीव्र गतिमा समुदायभित्र फैलिँदाखेरि त्यसलाई रोक्नका लागि र अस्पताल अथवा स्वास्थ्य प्रणालीले ठेक्न नसक्ने गरी संक्रमण भयो भने त्यो प्रणालीलाई सुदृढ गर्नका लागि, आवश्यक व्यवस्थापन गर्नका लागि समयावधि उपलब्ध गराएर आवश्यक तयारी गर्ने भन्ने हो। अहिले हामी त्यो अवस्थामा पुगेकै छैनौँ। लकडाउनका सन्दर्भमा सरकारले कुनै पनि अहिले सोच राखेको पनि छैन, त्यसका सन्दर्भमा हामी पुगेका छैनौँ। तर हामी सर्वसाधारणहरूले अलि जनस्वास्थ्यका मापदण्डहरूका विषयमा हेल्थ केयर चाहिँ नगर्नु हुन चाहिँ हामी अनुरोध गर्छौँ। जनस्वास्थ्यका मापदण्डहरू अहिलेको संक्रमण रोक्न र सम्भावित नयाँ भेरिएन्टहरूलाई पनि रोक्नलाई धेरै महत्त्वपूर्ण छन्। यिनै हाम्रा व्यवहारहरूले गर्दा भोलिका हाम्रा दिनहरूलाई सहज बनाउन र हामीले सहज अवस्थामा अरू गतिविधिहरू सञ्चालन गर्नलाई वातावरण बनाउँदै जाने अवस्था हुन्छ।
नोभेम्बरको पहिलो साता पहिलो पटक दक्षिण अफ्रिकामा देखिएको यो भेरिएन्ट एक महिनाको अवधिमा 40 भन्दा बढी देशमा फैलिसकेको छ। यो भेरिएन्टमाथि भएका पछिल्ला अध्ययन, अनुसन्धान र नयाँ जानकारीबारे हामीले सूक्ष्म जीवाणु विज्ञ डाक्टर सन्तोष दुलालसँग कुराकानी गरेका छौँ।
यसमा चाहिँ के छ भने भाइरसको बाहिरी सतह हुन्छ, जुन यो सार्स कोरोना भाइरसको बाहिरी सतहलाई चाहिँ हामी स्पाइक प्रोटिन भन्छौँ। त्यो स्पाइक प्रोटिन भनेको जेनेटिक जुनको संरचना छ यो एकदमै महत्त्वपूर्ण रूपमा हेरिन्छ, किनकि भाइरस र कोशिकामा बाँधिने पार्ट पनि यही हो र एन्टिबडीहरू अथवा भ्याक्सिनले काम गर्ने ठाउँ पनि यही हो। यसमा चाहिँ करिब करिब 32 त्यहाँ परिवर्तन देखिएको छ, जसले गर्दाखेरि 30 एमिनो एसिड परिवर्तन भएको छ र त्यो परिवर्तनलाई चाहिँ अति नै महत्त्वपूर्ण अथवा गम्भीर रूपमा लिएको छ। यो चाहिँ यसको चाहिँ छिटो छिटो सर्न सक्ने अथवा यसले चाहिँ खोपहरूको प्रभावकारितामा पनि ह्रास ल्याउन सक्ने भन्ने खालको एउटा अनुमानले हेरिएको छ। तर पनि यो चाहिँ पुष्टि गर्न सकिएको छैन, किनकि अहिलेसम्म चाहिँ यसको लागि इनफ डाटा चाहिँ आइसकेको नभएको कारणले अहिले चाहिँ यो अनुमानमै मात्र सीमित छ।
नेपालमा दुईवटा केस देखिसकेको अवस्था छ, होइन, फैलिन नदिन के गर्नुपर्छ?
पहिला हामीले चाहिँ डेल्टा भेरिएन्ट पनि भारतबाट सुरु भएको थियो र बिस्तारै क्रमशः भारतबाट सर्दै नेपालमा आएर त्यसले चाहिँ नेपालमा दोस्रो वेब चाहिँ एकदमै ठुलो आक्रामक बनाएको थियो र हामीले चाहिँ त्यति बेला पूर्व तयारी गर्न अलिकति चुकेका थियौँ। तर अहिलेको अवस्थामा चाहिँ ओमिक्रोन भेरिएन्ट भारतमा पनि एक दुई दिन अगाडि देखिएको थियो र अहिले त करिब 20-25 मान्छेहरूमा देखा परिसकेको छ र नेपालमा पनि विदेशबाट आएका व्यक्तिहरूमा यो ओमिक्रोन भेरिएन्ट देखिएको छ। अब यसले कति छिटो फैलिन्छ, यसले कति गम्भीर असर गर्छ भन्ने त अध्ययन अनुसन्धानमै छ। तर पनि अहिले चाहिँ विश्वमा विश्व स्वास्थ्य सङ्गठन तथा अरू देशहरूले चाहिँ यसलाई एकदमै चिन्ताजनकपूर्ण अथवा गम्भीर रूपमा हेरेको कारणले हामीले चाहिँ पूर्व तयारी गर्नुपर्ने हुन्छ। नेपाल सरकारले चाहिँ विदेशबाट आउने व्यक्तिहरू अथवा भारतबाट आउने व्यक्तिहरूलाई चाहिँ कसरी सर्भिलियन्स गर्ने, कसरी उहाँहरूको चाहिँ कोरोनाको परीक्षणहरू गर्ने, अनि कोरोना परीक्षण गर्दा उहाँहरूमा सङ्क्रमण देखियो भने कसरी क्वारेन्टाइनमा राख्ने, आइसोलेसनमा राख्ने, त्यतातिर ध्यान दिनुपर्छ भने खोपको चाहिँ अहिले पनि पहुँच धेरै ठाउँमा छैन। खोप लगाइसकेका व्यक्तिहरूमा चाहिँ COVID-19 सङ्क्रमणको कारणले अस्पतालमा भर्ना हुने र मृत्यु हुने दर एकदमै कम देखाएको छ अध्ययन अनुसन्धानले। त्यो भएको भएर हामीले चाहिँ टार्गेट पपुलेसनलाई चाहिँ खोपको पहुँच पनि पुर्याउनु पर्यो। अहिलेसम्म पूर्ण रूपको खोप नेपालमा करिब करिब 30% मानिसले मात्र लगाएको भन्ने खालको तथ्याङ्क छ। अनि त्यस्तै आम मानिसहरूले चाहिँ जनस्वास्थ्यको मापदण्डहरू चाहिँ पालना गर्ने, हातमुखहरू मजाले धुने, सही ढङ्गले मास्कहरू लगाउने, भिडभाडमा नजाने, भौतिक दूरी, सामाजिक दूरीहरू कायम गर्ने, यो सबै कुरा गर्ने हो भने चाहिँ यो ओमिक्रोन भेरिएन्टबाट पनि आफूलाई चाहिँ बचाउन सफल हुन्छ।
आज देशभर कोरोना भाइरसका 265 जना संक्रमित थपिएका छन्। पछिल्लो 24 घण्टामा 8617 पीसीआर र 1503 जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार यही अवधिमा 357 जना संक्रमण मुक्त भएका छन् भने 2 जना संक्रमितको मृत्यु भएको छ। यस्तै एक दिनमा 106600 बढीले कोरोना विरुद्धको खोप लगाएका छन्।
नेपाली काङ्ग्रेसको प्रदेश अधिवेशनपछि केन्द्रीय महाधिवेशनको तयारी थालिएको छ। 14 महाधिवेशनको मिति नजिकिएसँगै शीर्ष नेताहरू नेतृत्व हत्याउन दौडधुपमा लागेका छन्। देशभरबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउन थालिसकेका छन्। यही मङ्सिर 24 26 गतेसम्म काठमाडौँमा हुने महाधिवेशनको तयारीबारे काङ्ग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देवालले आज महाधिवेशन सम्पन्न गर्न गठन भएका विभिन्न समितिका संयोजकहरूसँग जानकारी लिनुभएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनमा महामन्त्रीको संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेश हुने जानकारी दिनुभयो। महाधिवेशनका लागि नेपालका मुख्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको पनि प्रवक्ता शर्माले बताउनुभयो। महाधिवेशनको बन्द सत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने र मतदानका लागि 29 स्थानबाट मतपत्र वितरण हुने, 293 मतदान बुथ र 1000 मतपत्र खसाल्ने बक्स हुनेछन्। मङ्सिर 24 गते दिउँसो 1 उद्घाटन हुने जनाइएको छ। पार्टी कार्यालय सानेपामा देउवाले छलफल गरिरहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आफू निकट नेताहरूसँगको छलफलमा रहेको बताइएको छ। आज मात्रै काठमाडौँमा पत्रकार सम्मेलन गरी काङ्ग्रेस केन्द्रीय सदस्य भेषमराज आङदङवेले सहमहामन्त्री पदमा उम्मेद्वारीको घोषणा गर्नुभएको छ। उहाँले आदिवासी जनजाति पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो।
कङ्ग्रेस महाधिवेशन अन्तर्गत 6 प्रदेशको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। लुम्बिनी प्रदेशको मतपरिणाम सार्वजनिक भएसँगै 4 प्रदेशमा संस्थापन र 2 प्रदेशमा इतर पक्षका उम्मेद्वार सभापतिमा निर्वाचित भएका छन्। लुम्बिनी प्रदेशमा इतर पक्षका अमरसिंह पुनले संस्थापन पक्षका भरत कुमार शाहलाई पराजित गर्नुभयो। यस्तै प्रदेश 1 सभापतिमा संस्थापनतर्फका उद्धव थापा विजयी हुनुभयो। आज बिहान सकिएको मतगणनामा इतर समूहका गुरुराज घिमिरेलाई 2 पछि पार्दै थापा सभापति बन्नुभएको हो। सभापतिमा पराजित घिमिरेले पुनः मतगणनाको माग गर्नुभएको छ। यो प्रदेशमा नेता कृष्ण सिटौला निकट थापालाई सभापति देउवा पक्षले सहयोग गरेको थियो।
यस्तै बागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका इन्द्र बानिया विजयी हुनुभएको छ। इतर पक्षका जगदीशो नरसिंह केसीलाई 158 मतले पराजित गर्दै बानिया विजयी हुनुभएको हो। पहिलो चरणमा कुनै पनि उम्मेद्वारले 50% मत पाउन नसकेपछि दोस्रो चरणमा मतदान भएको थियो। यस्तै गण्डकी प्रदेशमा संस्थापन इतर समूहका शुक्रराज शर्मा विजयी हुनुभएको थियो भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा संस्थापन समूहका क्रमशः ललित जङसाही र वीरबहादुर बलायर विजयी हुनुभएको थियो।
प्रदेश 2 क्षेत्रीय प्रतिनिधि चयनको विषयलाई लिएर केही जिल्लामा विवाद जारी रहँदा प्रदेश अधिवेशन उद्घाटन गरेर तत्कालका लागि स्थगित गरिएको छ। कङ्ग्रेस केन्द्रीय सदस्य समेत रहेका प्रदेश 2 संयोजक रमेश रिजालले आज जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी गराउनु
सिंहेश्वरलाई जिल्ला र 12 जिल्लाको एउटा ख र महोत्तरी जिल्लाको एउटा निर्वाचन क्षेत्र बाँकी रहेको हुँदा हामी सबैले यहाँ यो परिस्थिति र अर्को भोलिदेखि उहाँहरू त निर्वाचनमा गइराख्नु भएको छ, 1-2 त्यो क्लियर होला, तर भोलिदेखि यहाँ विवाह पञ्चमीको कारणले पनि यो कार्य समितिको निर्वाचन गराउने परिस्थिति काबुभन्दा बाहिर देखिएको कारणले यसलाई हाललाई सर्वसम्मति रूपमा हामीले समझदारी गरी स्थगित गर्ने निर्णय गरेका छौँ।
केही जिल्लाको क्षेत्रीय अधिवेशन हुन नसकेकाले प्रदेशको अधिवेशन अब केन्द्रीय महाधिवेशनपछि मात्र हुने संयोजक रिजालले बताउनुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेनले आज पदबहाली गर्नुभएको छ। धुम्बारा स्थित पार्टी कार्यालयमा पदबहाली गर्दै अध्यक्ष लिङ्गदेनले हिन्दू राष्ट्र र विविधतालाई एकतामा जोड्ने राष्ट्रिय चरित्रको संस्थाका रूपमा संवैधानिक राजसंस्था कायम गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यही क्रममा नवनिर्वाचित अध्यक्ष लिङ्गदेनले पर्सि बुधबारका लागि केन्द्रीय समिति बैठक डाक्नु भएको जानकारी समेत गराउनुभयो। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
अब सबैको मुहारमा खुसी छाउने भयो
किनकि
सस्तोमा राम्रो इन्टरनेटको सुविधा लिएर डिस होम फाइबर नेट आयो
हजुर
10 Mbps देखि 100 Mbps स्पीड सम्मको आकर्षक प्याकेजहरू लिएर डिश होम फाइबर नेट तपाईँ हाम्रो माझ आएको छ। आउनुहोस्, अब सुपर फास्ट इन्टरनेटको मजा लिनुहोस्। सेवा तथा सुविधाको लागि आजै नजिकको डिश होम डिलर दाई अथवा 98015 44 00 00 सम्पर्क गर्नुहोस्। डिश होम फाइबर नेट जोड्दै सारा देशलाई।
बुकलाको स्वाह साथी भाइको भेटघाट किचनमा पाक्न थाल्छ आफ्नै ज्याकपट। छिटो मिठो सजिलो खाजा बनाउन हरेकले मन पराएको चौचौमा रमाउन खाना तथा खाजाको सट्टामा तयारी चौचौ सबको टिफिन बटामा
चौचौलाई बनाउनु छ शरीरमै फ्री क्याल्सियम र मिनरल्सले ल्याउँछ स्फूर्ति।
टेस्टी टेस्टी बिस्कुटको उत्पादकद्वारा उत्पादित गुणस्तरीय तयारी चाउचाउ
ज्याकपॉट बाँडेर खाऊ माया बढ्छ।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
बैतडीमा आज साँझ जीप दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। पाटन बजारबाट कैलपाल जाँदै गरेको 101J 888 नम्बरको जीप पाटन नगरपालिका एक सकारथलीमा करिब 6 बजेतिर दुर्घटनामा परेको हो। मृत्यु हुनेहरूमा पाटन नगरपालिका एक सकारका 13 वर्षीय विनोद विक, 72 वर्षीय रमा भट्टराई, ठेगाना नखुलेका 24 वर्षीय प्रेम चुनारा र 20 वर्षीय मनिषा विक रहेको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज राजेश शाहीले जानकारी दिनुभयो। घटनामा पाटन नगरपालिका एक सकारकै ओम प्रकाश भट्टराई, जानकी भट्टराई, दीपक भट्टराई, मानधोज भट्टराई, विष्णु भट्टराई र गोविन्द विक घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। जीप सडकबाट 100 मिटर तल खसेको छ।
प्रहरीले कैलालीका युवक भूपेन्द्र बडुवाल हत्या प्रकरणमा 21 जना संलग्न रहेको निष्कर्ष निकालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन मार्फत घटनाको विवरण सार्वजनिक गर्दै जिल्लाको लम्की, चिसापानी, टिकापुर र छिमेकी जिल्ला बर्दियाका समेत गरी 21 जनाको संलग्नता रहेको जनाएको हो। उनीहरूमाथि अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको कैलालीका प्रहरी प्रमुख प्रहरी परीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो। अभियुक्त 12 जना पक्राउ परेका छन् भने 9 जना अझै फरार छन्। कार्तिक 23 गते मंगलबार राति बडुवाको हत्या भएको थियो।
संसदीय सुनवाई समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। आज बसेको संसदीय सुनवाई समितिको बैठकले भारतका लागि प्रस्तावित राजदूतमा डाक्टर शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीको नाम अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो। प्रस्तावित राजदूतले आफ्नो अनुभव, योग्यता, क्षमता र सांसदले सोधेको प्रश्नको जवाब दिएपछि नाम अनुमोदन गरिएको हो। संसदीय सुनवाईको सुरुवातमा आज बेलायतका लागि प्रस्तावित राजदूत आचार्यले नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध भएकाले द्विपक्षीय सम्बन्धलाई बलियो तुल्याउनु पर्ने बताउनुभयो। भूपू बेलायती सैनिकको माग पूरा गर्न सरकारले पहल लिएको बताउँदै उहाँले समस्या समाधानका लागि आफूले पनि अघि बढ्ने धारणा राख्नुभयो। अमेरिकाका लागि प्रस्तावित राजदूत खत्रीले एमसिसीबारे नेपाल अमेरिकाका अधिकारीहरूले भ्रम फैलाएको टिप्पणी गर्नुभयो। उहाँले एमसिसी लिने वा नलिने जे भए पनि प्रष्टसँग अमेरिकालाई भन्नुपर्ने सुझाव दिनुभएको छ। यसअघि राजदूत निलाम्बर आचार्य, डाक्टर युवराज खतेउडा र लोकदर्शन रेग्मीलाई सरकारले फिर्ता बोलाएको थियो।
संसदीय समितिले महिला हिंसा विरुद्धका कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराएको छ। महिला हिंसा विरुद्धको सुरदिनी अभियानको सन्दर्भमा संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले आज काठमाडौँमा गरेको कार्यक्रममा समितिकी सभापति निरु देवी पालले महिला हिंसा विरुद्धका कानून पर्याप्त भए पनि कार्यान्वयन पक्ष चुस्त हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रदेश नम्बर 1 की पूर्व मन्त्री उषाकला राईले महिला र पुरुष समानताको लडाई अहिले पनि लडिरहनु परेको र त्यस कार्यमा सबैको सहयोग र साथ आवश्यक रहेको बताउनुभयो।
नेपालमा संघीयताको कार्यान्वयन हुँदा सार्वजनिक खर्च बढेको एक अध्ययनले देखाएको छ। विश्व ब्याङ्कले आज सार्वजनिक गरेको खर्चको समीक्षाबारे हरित वृद्धि र वित्तीय संघीयताका लागि सहायता सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले संघीयताका कारण जनताको घर दैलोसम्म सेवा पुगे पनि सार्वजनिक खर्च भने बढेको देखिएको छ, जसले गर्दा मुलुकको वित्तीय घाटा र सार्वजनिक ऋण बढाउन भूमिका खेलेको प्रतिवेदनले औँलाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा सिफारिश भई कार्यरत कर्मचारीको सर्वाह गर्ने भएको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिश भई कार्यरत 1650 कर्मचारीको सर्वाह गर्ने जानकारी दिएको हो।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले खतराजन्य सामग्री बोक्ने लाइसेन्स प्राप्त गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई खतराजन्य सामग्री सूचीको नाउँ र रेडियोधर्मी विकिरणयुक्त उपयोगी सामान बोक्न पाउने गरी प्रमाणपत्र दिएको हो। प्राधिकरणले यसअघि सिरी एयरलाइन्सलाई मात्रै यस्तो मान्यता दिएको थियो।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
बुनु हिन, आज म तलाई मेगा ब्याङ्कमा लोकप्रिय बचत खाता खोलिदिन्छु।
मेरो लागि बचत खाता किन र दादा? आज पश्चिमबाट घाम उदाए कि क्या हो?
तँ सधैँ मेरो मोबाइलको डेटा र ब्यालेन्स सकाइदिन्छस्, त्यसैको उपाय गर्नु पर्यो भनेर नि।
लौ, अनि ब्याङ्क खाता र मोबाइल ब्यालेन्सको के सम्बन्ध?
मेगा ब्याङ्कमा जिरो ब्यालेन्समा लोकप्रिय बचत खाता खोल्दा मेगा स्पेसल प्याकेज सहितको एनसेल सिम कार्ड फ्रीमा पाइन्छ नि।
हो र? त्यो प्याकेजमा के के सुविधा पाइन्छ नि?
पहिलो कुरा त खाता भएपछि तेरो बचत गर्ने बानी बस्छ। अर्को कुरा, मेगा स्पेसल प्याकेजमा पहिलो महिना 500 MB डेटा, 50 मिनट कल टाइम र 50 SMS फ्रीमा पाइन्छ। अनि फेरि मेगा ब्याङ्कको मोबाइल ब्याङ्किङ एप र इन्टरनेट ब्याङ्किङ चलाउँदा डेटा शुल्क पनि लाग्दैन र हरेक महिना मात्र ₹100 रिचार्ज गर्दा ₹100 ब्यालेन्स सँगै यी सबै सुविधाहरू पनि पुनः सुचारू हुन्छ।
आहा, गजबको अफर रहेछ। थ्याङ्क यू दादा, जाऊँ न त मेगा ब्याङ्क।
मेगा लोकप्रिय बचत खाता जोडिनुहोस् मेगा सम्बन्ध।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
हामी थाहा संसार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंसार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। डोटीमा सरकारले हलिया मुक्तिको घोषणा गरेको 13 वर्ष बितिसक्दा समेत हलियाका समस्या समाधान नभएको गुनासो आएको छ। जिल्लामा आज मुक्त हलियाको सवालमा सरोकारवालासँग परामर्श बैठकमा सहभागी मुक्त हलियाका परिवारले सरकारले हलिया मुक्त घोषणा गरे पनि आफ्ना समस्या कहीँ कतैबाट सुनवाई नभएको गुनासो गरेका हुन्।
धनुषाको जनकपुर धाममा जारी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज तिलकोत्सव मनाइएको छ। जानकी मन्दिरका उत्तराधिकारी महन्त दास र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुर धामस्थित राम मन्दिरका महन्त राम गिरीले अङ्कमाल गरेर सम्धि मिलन गरिएको छ। तिलकोत्सवको अवसरमा जानकी मन्दिरबाट फलफूल मिष्ठान्न लिएर श्रद्धालुहरू राम मन्दिरको प्राङ्गणमा पुगेको र तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए। अब विवाह पञ्चमीको 5 दिन भोलि जानकीको मटकोर हुनेछ। मटकोर विधि गङ्गा सागर पोखरीमा हुनेछ भने बुधबार विवाह पञ्चमीको मुख्य दिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम गरिनेछ भने बिहिबार राम कलेवा विधि गरेसँगै यस वर्षको विवाह पञ्चमी सकिनेछ।
सल्यानमा एक वृद्ध मृत फेला परेका छन्। दार्मा गाउँपालिका पाजा खोलाका 70 वर्षीय टेकबहादुर खत्री आज मृत फेला परेको जिल्ला प्रहरीकारले सल्यानले जनाएको छ। हिजो साँझ गाउँमा विवाहको भोज खान गएका खत्री आज बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। यस्तै झापामा माछा मार्न गएका एकजनाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका एक निवासी 38 वर्षीय भीम सोरेन रहेको प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिनुभयो।
प्रहरीले काठमाडौँका विभिन्न म्यानपावर कम्पनीका सञ्चालकहरूसँग रकम असुली गर्ने गिरोहका 2 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिलन जोशी र रविन्द्र बस्नेत रहेका छन्। महानगरी अपराध महाशाखाको टोलीले उनीहरूलाई मित्र पार्कबाट पक्राउ गरेको हो।
साताको दोस्रो दिन आज शेयर बजार 32 अङ्कले बढेर बन्द भएको छ। बजार बन्द हुँदा नेप्से परिसूचक 2546 बिन्दुमा रोकिएको छ। आज 227 कम्पनीको सेयर कारोबारमा आउँदा 25 कम्पनीको मूल्य घट्यो, बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ। सुरुवातमा भने पाँच कम्पनीको मूल्य बढ्दा बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको थियो। आज 70,000 कारोबारबाट 95 लाख किता सेयर 4,54,00,00,000 रुपियाँमा किनबेच भयो।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि 21 जना संक्रमित भेटिएका छन्। हालै अफ्रिकामा देखिएर विश्वका अरू देशसम्म फैलिएको भनिएको कोरोना भाइरसको यो भेरिएन्ट भारतमा केही दिनदेखि देखा परेको हो। हिजो बिहानसम्म 5 जना मात्र संक्रमित रहेकोमा त्यसमा वृद्धि भएर साँझसम्ममा 21 पुगेको छ।
म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुचीलाई म्यानमारको सैनिक सरकारले 4 वर्ष जेल सजाय गराउने भएको छ। सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलनलाई हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोना भाइरस विरुद्धको नियमहरू उल्लङ्घन गरेको आरोपमा उहाँलाई 4 वर्ष जेल सजाय गर्न लागेको हो। 76 वर्षीय नेत्री सुचीसँगै पूर्व राष्ट्रपति बिन मिन्तलाई पनि 4 वर्ष नै जेल सजाय तोकिएको छ। सुचीको जस्तै मिन्तलाई पनि एउटै आरोप लगाइएको छ, म्यानमारको सैनिकले सत्ता कब्जा गरेसँगै सुचीलाई नजरबन्दमा राखेको छ। फैसला आज गरिएको भए पनि नजरबन्दबाट कारागार कहिले लगिने भन्ने टुङ्गो लागेको छैन। तर सूची र उनका समर्थकहरूले राजनैतिक पूर्वाग्रहका आधारमा सैनिक सरकारले झुटा आरोप र मुद्दाहरू लगाएको प्रतिक्रिया दिएका छन्। निर्वाचित सरकार र संसदलाई विघटन गरिएको घोषणा गर्दै सैनिक नेतृत्वले गत फेब्रुअरी 1 सत्ताको बागडोर आफ्नो हातमा लिएको थियो।
कोलम्बियाको फार्क विद्रोही संगठनका एक असन्तुष्ट कमान्डर भेनेजुएलामा मारिएका छन्। एल भैसा भनिने हनान डारियो भेलास्केज भेनेजुएलाको अफियो राज्यमा मारिएका हुन्। उनको मृत्युको आधिकारिक पुष्टि भने नभएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ। कोलम्बियाको सेनाले पनि भेलास्केज मारिएको बारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। स्थानीय सञ्चार माध्यमहरूले सैनिकले भेलास्केजलाई मारेको हुन सक्ने बताएका छन्। यसअघि भेलास्केजको टाउको मूल्य तोकिएको थियो। कोलम्बियाका अधिकारीहरूले एलटिएमपो अखबारलाई आफूहरूले भेलास्केजको शव नदेखिएसम्म मृत्युको पुष्टि नगर्ने बताएका छन्। कोलम्बियाका राष्ट्रपति इभान डुकेका एक प्रवक्ताले राष्ट्रपति कार्यालयले यसबारे जानकारी सङ्कलन गरिरहेको बताएका छन्। निकै घातक विद्रोहीको इतिहास बोकेको फार्कका लागि भेलास्केज प्रसिद्ध कमान्डर थिए।
नेपाल परिवेशमा अब खेल समाचार। अखिल नेपाल फुटबल संघ एन्फाले बङ्गलादेशमा आयोजना हुने साफ 19 वर्ष मुनिको महिला फुटबल च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई विदाई गरेको छ। नेपाली टोली भोलि ढाकातर्फ प्रस्थान गर्नेछ। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष कर्म छिरिङ शेर्पा लगायतले विदाई गरेका छन्। प्रतियोगिताका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले 23 सदस्यीय टिमको घोषणा गरिसकेका छन्। प्रतियोगिता December 11-22 ढाकामा हुनेछ। प्रतियोगितामा 5 टिमले सहभागिता जनाउनेछन्। आयोजक बङ्गलादेशसँगै नेपाल, भुटान, भारत र श्रीलङ्काले प्रतिस्पर्धा गर्ने जनाइएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको T20 वरियतामा नेपाल 12 स्थानमा यथावत रहेको छ। आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल 12 स्थानमा यथावत रहेको हो। एक दिवसीय वरियतामा भने नेपाल 16 स्थानमा छ। T20 वरियतामा इङ्ल्यान्ड पहिलो, भारत दोस्रो र पाकिस्तान 3 स्थानमा छ। 4 स्थानमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका 5 स्थानमा छन्। टेस्टको वरियतामा भारत शीर्ष स्थानमा उक्लिएको छ। नयाँ वरियता अनुसार भारत शीर्ष स्थानमा उक्लिएको हो। टेस्टमा न्युजिल्यान्ड दोस्रो, अस्ट्रेलिया तेस्रो, इङ्ल्यान्ड चौथो र पाकिस्तान 5 स्थानमा छन्।
र न्युजिल्यान्ड विरुद्धको दोस्रो टेस्टमा भारत 372 रनले विजय भएको छ। भारतको मुम्बईमा आज टेस्टको 4th दिन 5 विकेट गुमाएर 140 रनको स्थितिबाट खेल्न थालेको न्युजिल्यान्ड थप 27 रन जोड्दा नै अल आउट भएपछि भारतको पक्षमा खेल गएको हो। पहिलो इनिङमा भारतले 325 रन जोड्दा न्युजिल्यान्डले मात्र 62 रन जोडेको थियो। यस्तै दोस्रो इनिङमा भारतले 276 रन बनाएर इनिङ डिक्लियर गर्दा न्युजिल्यान्ड 167 रनमै समेटिएको हो।
हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
नेपालमा पहिलो पटक ओमिक्रोनका 2 जना संक्रमित भेटिए। स्वास्थ्य मन्त्रालयले अपनायो थप सतर्कता, आफै सचेत हुनुपर्नेमा विज्ञको जोड।
काङ्ग्रेसको प्रदेश अधिवेशनपछि केन्द्रीय महाधिवेशनको तयारी तीव्र, शीर्ष नेताको दौडधुप बढ्यो, प्रतिनिधि काठमाडौँ आउन सुरु।
बैतडीमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु। कैलालीका भूपेन्द्र हत्या प्रकरणमा 21 जना संलग्न रहेको प्रहरीको निष्कर्ष।
म्यानमारकी नेत्री सूचीलाई 4 वर्ष जेल सजायको फैसला। कोलम्बियाको फार्क विद्रोही समूहका एक कमान्डर मारिए।
र नेपाल T20 विश्व वरियतामा 12 स्थानमा यथावत। न्यूजील्याण्ड विरुद्धको दोस्रो टेस्टमा भारत 372 रनले विजयी।
थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। जगत र नवीन बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।